اعوذ باللہ من الشیطان اللین الرجیم بسم اللہ الرحمن الرحیم الحمدللہ رب العالمین الصلاۃ والسلام علی الرسول السخلین محبوب رب المشرقین المغربین جد الحسن والحسین ابو القاسم محمد وعلى اہل بیتہ الطیبین الطاہرین المعصومین المظلومین بسم اللہ الرحمن الرحیم انا للہ و انا الیہ راجعون صلوات پڑھے محمد عزاداران امام رضوی کالج بامبے کی یہ تھرڈ مجلس ہے ہیڈن ٹروتھ کے عنوان پر اور لاسٹ جرنی اس ٹاپک پر بامبے والی یہ تیسری مجلس تھرڈ مجلس ہے کہ جو یہ ہڈن ٹروتھ ہے جو چھپی ہوئی حقیقت ہے اس پہ مسلسل دو دن سے میں آپ سے معروضے کر رہا تھا کہ یہ ایسی ریالٹی ہے کہ جس سے کوئی انکار نہیں کر سکتا نہ لوگ کرتے ہیں اس سے انکار نہیں کرتے کہ یہ جانا ہے یہ سب کے ذہن میں بیٹھی ہوئی بات ہے سب جانتے ہیں کہ ایک وقت ایک دن آئے گا ہم سب جائیں گے ول گو بیک لیکن وہاں کیا ہوگا وہ کسی کو نہیں معلوم اینڈ دیٹ وی ڈونٹ وانٹ ٹو نو آلسو رائٹ کہ وہاں کیا ہوگا ہم یہ سمجھ رہے ہیں جیسا اس دنیا میں اس ورلڈ میں ہم اپنی لائف کو گزار رہے ہیں دنیا میں اس زندگی گزار رہے ہیں ایگزیکٹلی یہی لائف وہاں ہوگی دو چیزیں اس میں ہم یہ سمجھ رہے ہیں کہ ہماری جو زندگی بامبے میں انڈیا میں اس دنیا میں جو ہم جیسے گزار رہے ہیں صبح ہو رہی ہے شام ہو رہی ہے گھر ہے بنگلہ ہے گاڑی ہے دوست ہے بزنس ہے جاب ہے سب ہم یہ سمجھ رہے ہیں وہاں بھی ایسی ہوگا لیکن آپ کو یہ پتا سب کو ہے کہ اس دنیا میں جو ہماری لائف ہے وہ لائف 60, 70, 80 میکسیمم 90 بھی یو کین کاؤنٹ آن یور فنگرز کہ 90 سال کے بہت کم لوگ ہوتے ہیں بس اس سے زیادہ نہیں ہے یہ بھی سب کو پتا ہے کہ بس 90 سال کی یہاں کی زندگی ہے لیکن آپ کو یہ پتا ہے کہ وہاں کی لائف کتنی بڑی ہے کسی کو معلوم ہے کہ وہاں کی لائف کتنی بڑی ہے کیا وہاں بھی ہم کو 90 ایئرز زندہ رہنا پڑے گا کیا یہ پاسبل ہے کہ ہم یہ سمجھ رہے ہیں کہ ہم 90 ایئرز رہیں گے وہاں پہ 90 ایئرز یا 100 ایئرز وہاں رہیں گے کسی کو نہیں معلوم میں ممبر سے بول رہا ہوں ذمہ داری سے بول رہا ہوں ایک ایک جملے کا میں ذمہ دار ہوں جو میں کہہ رہا ہوں آئی ایم ریسپانسبل آف مائی ورڈز ایک ایک ورڈ کا میں ذمہ دار ہوں بامبے میں ابھی ہوں یو کین آسک می قرآن حدیث اور سینگس آف معصومین اللہ کے رسول کی حدیث دوسرے معصومین کے اشادات اور قرآن قرآن میں اللہ 1400 ایئرز پہلے بولتا ہے قرآن آج نازل نہیں ہوا قرآن 1400 سال پہلے رسول پہ آیا 1400 ایئرز بفور اللہ نے کہا کہ قیامت بہت نزدیک ہے اٹس ویری کلوز ڈے آف ججمنٹ اس کا نزدیک 1400 ایئرز آلریڈی پاس ہو گئے لیکن ڈے آف ججمنٹ سے پہلے کئی چیزیں سے اس دنیا کو اس پروسیس سے گزرنا ہے امام کا ظہور ہے ظہور کے بعد امام کی کتنی لائف ہے پلیز غور سے سنیں امام اس دنیا میں کتنے سال زندہ رہے گا یہ کسی کو نہیں معلوم کسی کو نہیں معلوم ظہور کے بعد امام اس زمین پہ کتنے سال حکومت کریں گے مولا کسی کو نہیں معلوم میری ٹاپک نہیں ہے اس لیے میں اس ڈیٹیل میں نہیں جا رہا لیکن یہ بلیو ہر شیعہ کو ہے کہ امام واپس آئے گا اسی لیے آپ نماز کے بعد جو زیارت پڑھتے ہیں مجلس کے بعد جو زیارت پڑھتے ہیں آپ کہتے ہیں اجل اللہ تعالیٰ فرجہ کہ مولا آپ جلدی آئیے دعائے فرج پڑھتے ہیں دعائے فرج میں کہتے ہیں اسات 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 साथ का मतलब है राइट नाउ, राइट नाउ, राइट नाउ, अभी आइए, अभी आइए, अभी आइए। लेकिन अभी इमाम नहीं आया तो किसी को नहीं मालूम कि कितने साल के बाद इमाम आएगा। हमारी दुआ तो यह है कि इमाम अभी आ जाए, लेकिन अगर इमाम अभी नहीं आते, एक साल, दो साल, पांच साल, दस साल, सौ साल, उसके बाद इमाम कितने साल यहां हुकूमत करेंगे? मैं बार बार कह रहा हूं कि मैं अपने अल्फाज का जिम्मेदार हूं, कितने साल हुकूमत करेंगे? कोई हदीस नहीं है, किसी के पास हदीस नहीं है। मासूम ने कोई इरशाद नहीं फरमाया, रसूल ने यह नहीं कहा कि मेरा खायम जब जुहूर करेगा, जुहूर के बाद कितने साल यहां पे हुकूमत करेगा। ये कहा, ये हदीसें हैं कि इमाम की यहां हुकूमत होगी, उसके बाद एक एक इमाम की वापसी है। आप अभी, अब जब अरबईन आएगा, इमाम हुसैन का चेहलुम आएगा, तो आप ज़ियारत अरबईन पढ़ेंगे। ज़ियारत अरबईन का तर्जुमा पढ़ें आज घर जाकर, ज़ियारत अरबईन और ज़ियारत आशूरा। आशूरा आप आशूरे में पढ़ेंगे, अरबईन के दिन जो इमाम हुसैन की मखसूस ज़ियारत है, ज़ियारत अरबईन, उस ज़ियारत अरबईन में हम कह रहे हैं कि मौला हुसैन आप वापस आने वालों में सबसे पहले आप होंगे। ये हम खुद कह रहे हैं ज़ियारत में कि मौला हम आपको सलाम करते हैं, वापस आने वालों में सबसे पहले आप होंगे। और इमाम हुसैन का खुतबा है, सरमन है रोज़े आशूर, जिसमें इमाम कहता है कि वापस आने वालों में सबसे पहले मैं रहूंगा। यानी बाबे हुसैन की भी वापसी है, फिर मौला अली आ रहे, रसूल आ रहे, पूरे इमाम आ रहे। ये हमारा अकीदा रज्जत है। उसके बाद कितने साल वो लोग हुकूमत करेंगे, किसी को नहीं मालूम, किसी को नहीं मालूम। हो सकता 50,000 साल, हो सकता 1,00,000 साल, हो सकता 1,000,000 ईयर्स। तो दोस्तों, इतने बड़े मजमे को रिजवी कॉलेज बॉम्बे में तीसरी मजलिस हिडन ट्रूथ की टॉपिक पर मैं आपसे ये कहना चाहता हूं कि हम जिस जिंदगी को समझ रहे हैं, हम जिस लाइफ को समझ रहे हैं, जो लाइफ हम इस दुनिया में स्पेंड कर रहे हैं, हम नहीं सोच रहे, बिल्कुल हम इसको रियलाइज नहीं कर रहे, हम फिक्र नहीं कर रहे कि यहां पर हमारी लाइफ खत्म होने के बाद जो ट्रूथ शुरू होगा, जो छुपी हुई चीज शुरू होगी, जो हमारी लास्ट जर्नी शुरू होगी, वो स्टार्ट होगी मौत के साथ से। मौत के साथ स्टार्ट होकर कितने साल हम खबर के अंदर रहेंगे, आराम बाग में रहे, रहमताबाद में रहे, या अमेरिका में रहे, यूरोप में, वी डोंट नो कि हमको मौत कहां आने वाली है। अल्लाह सिर्फ ये कह रहा है कि इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, तुम मेरी तरफ से आए हो, अल्लाह की तरफ से हम आए हैं और अल्लाह ही की तरफ वापस जाएंगे। वापस जाएंगे कहां से जाएंगे, नोबडी नोस। कोई आज इंसान ये नहीं बता सकता किसी भी मजहब और मिल्लत से उसका ताल्लुक हो, किसी भी शहर से वो रहने वाला हो, या हिंदू हो, या काफिर हो, या मुशरिक हो, यहूदी हो, ईसाई हो, मुसलमान हो, कोई ये नहीं बता सकता कि मेरी मौत बॉम्बे में होगी या मेरी मौत कैलिफोर्निया में होगी। किसी को नहीं मालूम, किसी को नहीं मालूम कि कौन कब मरेगा। लेकिन ये ऐलान तो वेरी क्लियर हम कर रहे हैं कि अल्लाह हम तेरी तरफ से आए हैं और तेरी ही तरफ वापस जाएंगे। कहां से जाएंगे जब वो नहीं मालूम, तो कितने साल रहेंगे इस आराम बाग में, या रहमताबाद में, या दुनिया के किसी हिस्से में। मौत आ गई, रिश्तेदार, बेटा, बेटी, भाई, बहन, माँ, बाप लेकर गए, लेकर जाकर लिटा दिया, लिटा के बंद कर दिया, खबर बंद हो गई। अब वहां पर कितने साल रहोगे उस अंधेरे में, उस डार्कनेस में, जहां पिच डार्क है, रोशनी नहीं है, बिल्कुल नहीं है। हम रोशनी में रहने के आदि हैं, कितने साल रहेंगे? एक साल, दो साल, दस साल, हो सकता है 1,000,000 ईयर्स उस छोटे से कमरे में रहना पड़े। सोच रहे हैं उसको, ये वो ट्रूथ है। प्रिपरेशन अगर ना हो, इफ यू डोंट कैरी एनीथिंग, then forget it. Nobody is going to help you over there. Nobody is going to help you. Na baap, na bhai, na aulaad. Duniya mein aulaad madad nahi karti, to marne ke baad kya karegi? Zamana to itna kharab ho gaya, halaat itne kharab ho gaye duniya ke, ke apne aap ko hum momin bhi kehte hain. Duniya mein maa baap ki itaat nahi karte. दुनिया में बाप को जवाब देते, दुनिया में मां को आंसर बैक करते। हालात तो हमारे ये, एंड व्हाट आर यू एक्सपेक्टिंग? क्या हम कुछ एक्सपेक्ट कर रहे हैं अपनी औलाद से? मत करो किसी से कुछ। दिस इज इविल वर्ल्ड, इविल वर्ल्ड है ये। अगर कोई कर रहा है उसकी खुशनसीबी है,
कोई नहीं कर रहा,
तो वो उसकी बदनसीबी है। हम क्या एक्सपेक्ट कर रहे हैं, कहां जा रहे हैं हम, वेयर आर वी गोइंग। ये तो शुक्र अदा करो कि अहले बैत के सेइंग्स हैं, मोहम्मद और आले मोहम्मद के सेइंग्स हैं, उन्होंने बेदार किया हमको। कल बात यहां तक पहुंची थी कि जब मलकुल मौत रू लेता है ना, निकालता है ना रू, ये तो सबको पता है ना, सबको पता है। आपको अंदाजा है इस बात का, प्लीज गौर से सुने, आज की इंपॉर्टेंट मजलिस है। जब रू निकलती है, कल मैंने बताया कि दो चीजें जरूर पढ़ो अपनी लाइफ में, सूरह यासीन और सूरह सफात, कुरान के ये दोनों सूरह उस वक्त मदद करेंगे। आज आप रियलाइज नहीं कर रहे कि अगर यासीन हम पढ़ें या सफात हम पढ़ें तो हमको इसका बेनिफिट क्या है। हमारी मेंटालिटी ये हो गई कि अगर मैं कोई काम करूं तो पहले पूछते हैं मौलाना इसका फायदा क्या है। बिजनेस कम्युनिटी है ना, हम पहले ये पूछते हैं यार अगर मैं ये पढ़ूं तो मुझे मिलेगा क्या। अरे बाबा तुमको यहां भी मिलेगा वहां भी मिलेगा, ऐसे वक्त पे मिलेगा, ऐसे टाइम पे मिलेगा, ऐसे टाइम पे मिलेगा कि जब तुम्हारा बेटा तुम्हारा हाथ छोड़ रहा है, बेटी तुम्हारा हाथ छोड़ रही है, तुम्हारी सगी मां कुछ नहीं कर सकती, ना तुम्हारा पैसा कुछ कर सकता, ना डॉक्टर्स कुछ कर सकते, ना घर कुछ कर सकता, हर चीज इसी दुनिया में रह जाएगी, एंड यू आर गोइंग टू बी एम्प्टी हैंड्स, खाली हाथ, खाली हाथ, खाली हाथ। इस तरह एम्प्टी हैंड्स के साथ हमको जाना पड़ेगा। अगर सूरह यासीन और सूरह सफात रोज पढ़ा जाए एटलीस्ट वंस इन ए वीक, तो वो मोमेंट जब आता है जिसे सकरात कहते हैं, सकरात मौत, मुझे भी हो सकता आपको भी हो सकता। कोई ये नहीं बोल सकता आज के जमाने में कि मैं सकरात से बच जाऊंगा। एक लड़की को भी हो सकता, एक लड़के को भी हो सकता। उसके जो गुना बताए गए कि अगर तुम ये करते हो, ये करते हो, ये करते हो, ये करते हो, मैं नहीं कह रहा, मेरे पास किताब यहां मौजूद है, शेख सदूक जैसी पर्सनालिटी, शेख अब्बास खुम्मी जैसी पर्सनालिटी, और मिर्जा हुसैन नूरी जैसी पर्सनालिटी, और मोहम्मद इब्ने याकूब कुलैनी जैसी पर्सनालिटी, इतने बड़े बड़े हमारे उलमा, और रिवायत करते हैं छठे इमाम से, रिवायत करते हैं रसूल अल्लाह से, रिवायत करते हैं मौला अली से, कि अगर तुम ये आमाल कंटिन्यू करते रहोगे तो याद रखो सकरात मौत की बर्दाश्त करना पड़ेगा। आपने कई मर्तबा अपनी आंखों से देखा होगा कि इंसान है बीमार इंसान हो जाता। हमारा मोमिन भाई है, मैंने अभी एक मैयत को, एक इंसान को देखा था कि 6 महीने से सिर्फ सांस चल रही थी, पैर में आधी बॉडी में कोई लाइफ ही नहीं थी, कुछ नहीं था, बस सांस चल रही था। मैं नाम तो नहीं बोल रहा ना, ये क्या है, ये क्या है, ये सकरात है। दोस्तों उस लम्हे से डरो, उस लम्हे से डरो। उसकी तकलीफ के बारे में मासूम छठे इमाम का जुमला है कि जैसे तुम्हारे जिस्म पे कोई खंजर से मार रहा होगा वो तकलीफ होगी। मलकुल मौत रू लेता है आहिस्ता आहिस्ता, इसलिए कि गुनाह जो इंसान के है ना वो रेजिस्ट करते हैं। जो मुसलसल में गुनाह कर रहा, मुसलसल में, अल्लाह का रसूल, तारीख का अजीब वाकया है ये, अजीब वाकया। ये वाकया हमारे दूसरे मुसलमान भाइयों के पास भी है, ये सिर्फ शियों के पास नहीं, हमारे दूसरे मुसलमान जो भाई है उनके पास भी ये वाकया मौजूद है, जिसे शेख सदूक और शेख अब्बास खुम्मी लिखते हैं कि अल्लाह का रसूल, अल्लाह का रसूल जो एक मुजस्सम रहमत है, जो वमा अरसलना का इल्ला रहमत लिल आलमीन का मिज़दाक है, जो आलमीन के लिए रहमत बनकर आया, जो दीवार को हुक्म दे तो दीवार बोलेगी, जिसके हाथ के ऊपर, रसूल के हाथ के ऊपर पत्थर संग्रेजों ने आए उठाकर अबू जहल ने कहा था कि अगर तुम सच्चे रसूल हो तो इन पत्थरों को बोलो तुम्हारी गवाही दो। रसूल ने पत्थरों को उठाया अपने हाथ में रखा, रख के कहा कि तुम मेरी गवाही दो, तो पत्थर बेजान है, पत्थर ने गवाही दी थी कि अल्लाह एक है और आप उसके रसूल है। वो रसूल जिसने चांद के दो हिस्से किए थे, कोई स्टोरी नहीं है, कोई हकीकत है। रसूल वो है कि पत्थर को हुक्म दे पत्थर बोले, दीवार को हुक्म दे दीवार बोले। वो रसूल एक मोमिन के पास गया, मोमिन के पास गया, आखिरी वक्त था, बीमार था, इयादत को गया, पूछने गया कि तेरी तबीयत कैसी है। तो एक सलावत पढ़े मोहम्मद, अल्लाह का रसूल गया और जाके कहने लगा, उसके सर को अपने जानों पे रख लिया। कितना लकी है कि रसूल ने उसके सर को अपने जानों पे रखा। उसका बेटा भी है, जवान आदमी, 40-50 साल का। रसूल ने कहा कि ए बंदे खुदा, कलेमा पढ़, ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, कलेमा पढ़। वाकई गदीर से पहले का वाकया है। कलेमा पढ़। वो पढ़ना चाहता है, बोलना चाहता है, जबान पे ला इलाहा इल्लल्लाह बोलना चाहता है, रुक रहा है, रुक रहा है, रुक रहा है। रसूल, रसूल हुक्म दे रहा है, रसूल हुक्म दे रहा, पत्थर को हुक्म दिया तो पत्थर बोला। ये तो इंसान है, सीने में दिल है, प्लीज गौर से सुने, वेरी वेरी इंपॉर्टेंट। पूछा, रसूल ने कहा कलेमा पढ़, कलेमा नहीं पढ़, पढ़ना चाहता, आंखें खुली हुई हैं, आंखें पूरी खुल गई, ये भी एक वहशत है। रसूल ने कहा पढ़ कलमा, नहीं पढ़ना चाहता। पलट के तीसरी मर्तबा कहा, क्या इसके मां बाप जिंदा हैं? तो कहा हां हां, इसकी मां भी है बाप भी है। बाप बीमार है, कहा बुला उसको। सहारे के साथ आया, मां पर्दे के पीछे आई। रसूल ने कहा इसे माफ कर दो, फॉरगिव हिम, माफ कर दो। मां बाप ने कहा हम इसे माफ नहीं करते, इसने हमको हर्ट किया, हर्ट किया, हर्ट किया, हमारा दिल दुखाया। मुसलसल जिस मां के दिए गए जिन हाथों से मैंने इस बच्चे को पाला, उसकी उंगली पकड़ के चलाना सिखाया, उसने उसी हाथ को मेरे ऊपर बलन किया। रसूल ने कहा तू माफ कर दे, मैं तेरा शाफी बन जाऊंगा। बाप और मां ने माफ इसलिए कि इसकी जो औलाद थी, बेटा ये जो था, ये मैं क्या बोलूं आपको, ये पुरानी हमारी हिस्ट्री है, आज की नहीं है। आप समझे मैं क्या बोलना चाह रहा हूं। किसी के प्रेशर पर आकर अपने वालिदैन को हर्ट किया, ये स्टोरी, ये हिस्ट्री आज की नहीं है, ये हिस्ट्री रिपीट हो रही। फिर किसी के प्रेशर में आकर उसने माँ बाप को हर्ट किया, तो लास्ट स्टेज जब आया, रसूल ने भी कहा तो उसकी जबान नहीं खोली। जब माँ बाप ने कहा कि हमने इसको माफ कर दिया, तो उस वक्त इसकी जबान खोली। तो अल्लाह के रसूल ने पूछा कि तुझे क्या हो रहा था, तो कहा कि दो शख्स आए थे। रिवायत जो है मैं एग्जैक्टली पेश कर रहा हूं जो किताब में है। कहा दो सिया फाम, ब्लैक, दो ऐसे शख्सियत आई थी जो मेरा गला दबा रही थी। मैं बोल नहीं सकता था, मैं बोल नहीं सकता था। रसूल ने कहा कि अगर मां बाप की इताअत कोई नहीं करता, ओबीडियंट नहीं रहता, इफ यू आंसर देम बैक तो डोंट एक्सपेक्ट एनी रहमत फ्रॉम योर इमाम। कोई एक्सपेक्ट मत करो रहमत को। अगर मां बाप की इताअत नहीं करोगे, मां बाप के साथ अच्छा सलूक नहीं करोगे,
वो लोग खुशनसीब हैं कि जो अपने माँ बाप की किफालत करते हैं, माँ बाप को सर्व करते हैं। यूथ मेरे सामने है, मैं बॉम्बे के यूथ से रिक्वेस्ट कर रहा हूं कि जिनके माँ बाप जिंदा हैं, समझो कि वो तुम्हारे लिए ब्लेसिंग है। माँ और बाप दोनों ब्लेसिंग है। अगर ये इनकी साथ इताअत नहीं की, ओबीडियंट नहीं रहे, तो याद रखो इस दुनिया में भी जलील हो गए, आखिरत में भी जलील हो गए। सबसे पहली चीज उस दुनिया में पहुंचने के लिए जो पहला स्टेप है मौत का, रूह के निकलने का, अजाब यहां से शुरू हो जाता। सबसे इंपॉर्टेंट वर्ड है ये। अजाब मरने के बाद नहीं होता। अल्लाह उन लोगों के जो मां बाप की इताअत नहीं करते, जो मां बाप के साथ सही नहीं रहते, जो मां बाप को आंसर बैक करते हैं, जो मां बाप की आवाज पे अपनी आवाज को बुलंद करते हैं, तो ये याद रखो मरने के बाद अजाब नहीं है, इस दुनिया से अजाब शुरू हो जाएगा। इस दुनिया से अजाब शुरू हो जाएगा। सकरात खौफ खाएं, उस लम्हे से डरे। सकरात मौत कोई आसान चीज नहीं है। मासूमीन ने पना मांगी है। आप मसाजिद में देखते हैं दुआए अदीला, हर वाजिब नमाज के बाद दुआए अदीला मस्जिदों में जमात में पढ़ाई जाती है। ये क्यों पढ़ाई जाती है दुआए अदीला? ये क्या चीज है दुआए अदीला? दुआए अदीला सकरात मौत से इंसान को बचाती है। लेकिन सब दुआएं पढ़े, यासीन भी पढ़े, सफात भी पढ़े, अजीला भी पढ़े, और मां बाप को अगर नाराज कर दिया तो फिर क्या हुआ? ये दुआएं काम आएंगी? मैं अफसोस के साथ कह रहा कि हमारी सोसाइटी, हमारे समाज, अली वाले, मौला के आजादार, उनका कैरेक्टर, हमारा कैरेक्टर तो ऐसा होना चाहिए कि मां बाप के सामने, मां बाप के सामने अगर आवाज जरी से भी बुलंद हो जाए, मां तो माफ कर देती है, वो माफ नहीं करता। सबसे पहले आज जाकर अपनी मां से, अपने बाप से कहो कि आई एम सॉरी कि अब तक अपनी लाइफ में मैंने किसी आपको हर्ट किया है, तो मैं आपसे सॉरी कहता हूं। मां बाप को सॉरी बोलने से कोई कम नहीं होता। मां नाराज चली गई, बाप नाराज चला गया, हम समझ जाएंगे हमारा बिजनेस ग्रो करेगा, हम बड़ी अच्छी हेल्थी लाइफ गुजारेंगे। अगर तुम यह समझ रहे हो कि तुम मां बाप को हर्ट करके, वो भी ओल्ड पेरेंट्स को, जब उनको जरूरत है तुम्हारी, उस वक्त अगर हमने हर्ट कर दिया मां बाप को और कहा कि मैं तो जवान हूं, मैं तो अपनी जिंदगी गुजार लूंगा, ये मत समझो तुम आज जवान हो। जवान हो ठीक है, लेकिन ये जवानी जिसने दी है ना, वो ले भी सकता है, वो भी नहीं भी सकता, वो एक लम्हे में ले लेगा। हमको पता भी नहीं चलेगा। हमारी हर चीज यहां रह जाएगी, पैसा रह जाएगा, घर रह जाएगा, बीवी रह जाएगी, बच्चे रह जाएंगे, कुछ नहीं रहेगा। आप देखें कि दुनिया कितनी बेबस इंसान होता है। आपकी बड़ी फैमिली है मिसाल के तौर पर, बड़ा घर है, खूबसूरत बच्चे हैं, इतना पैसा है, सब आपको चाहते हैं, सब आपको, औलाद बिचारी, दोस्त बिचारा, पूरी सोसाइटी में सब आपको चाहते हैं। लेकिन दोस्तों कभी आपने ये बात सोची कि एक दफा रूह निकली, एक दफा रूह जिस्म से निकल गई, आपने जैसे ही सगे भाई को इन्फॉर्म किया, सगे बेटा बाहर है बॉम्बे से, प्लीज गौर से सुने, बेटा मिसाल के तौर पे बॉम्बे से बाहर, बेटी बाहर, दोस्त अहबाब भाई बहन, मां बाप बाहर है, बेटे का इंतकाल हुआ। जैसी उसकी औलाद ने अपने बाप की खबर अपनी मां को, मां भी बाहर है, मां को दी, ग्रैंड मदर को दी, अपने अंकल्स को दी, अपने सगे भाइयों को दी जो बॉम्बे से बाहर है, जो इतना चाहते मां बाप को, फोन उठा के उसने कहा कि सुनो डैड का इंतकाल हो गया। अपनी ग्रैंड मदर से कहा आपके बेटे का इंतकाल हो गया, मां से, अपनी वाइफ से, अपनी रियल मदर, जो वो भी मिसाल दे रहा हूं, वो भी बाहर है, तो आपने कहा कि उसका इंतकाल हो गया तुम्हारे शौहर का। दूसरा सवाल सामने वाला क्या करता है,
کہ میت کب اٹھا رہے ہو؟ ایک لمحہ پہلے انسان تھا، ایک سیکنڈ کے بعد ڈیڈ باڈی ہو گئی۔ وہ لوگ یہ نہیں پوچھتے کسی ماں، کسی باپ، کسی بھائی، کسی بہن کو میں نے آج تک دنیا میں نہیں دیکھا کہ بیوی نے کہا میں اپنے شوہر کا اتنا خیال رکھتی، اتنا چاہتی ہوں، یا ماں نے کہا میں اپنے بیٹے کو اتنا چاہتی ہوں۔ مرنے کے بعد کسی ماں نے یہ نہیں کہا، میں نے دنیا میں نہیں دیکھا کہ وہ اس نے کہا کہ نہیں یہ مر گیا ہے نا، ٹھیک ہے اس کو یہیں رہنے دو، آئی ول ٹیک کیئر۔ بیوی نے یہ نہیں کہا کہ اس کو چھوڑ دو، میرے شوہر کو یہاں سے لے کے مت جاؤ، میں اس کا ٹیک کیئر کر لیتی ہوں۔ دوستو دنیا اتنی بے بس ہے، اتنی سیلفش ہے، سیلفش ہے، سیلفش۔ ایک دفعہ روح نکلی، بیوی پوچھتی ہے اٹھا کب رہے ہو، جبکہ اس تمہاری وائف کو پتا ہے کہ یہ اتنے بڑے گھر میں رہتا تھا، اس کو پتا ہے کہ اس کا ڈیسٹینیشن کیا ہے۔ کوئی ماں نہیں روکتی، بیوی نہیں روکتی، بھائی نہیں روکتا، نہ تمہارا پیسہ کام آئے گا، نہ تمہاری اولاد کام آئے گی۔ ایک لمحے میں سیکنڈ کوشچن یہ کرتے ہیں کہ ڈیڈ باڈی اٹھا کب رہے ہو، کتنے بجے اٹھا رہے ہو، یہ تو عالم ہے ماں۔ اس کے بعد یہ اگنورنس، اس کے بعد یہ غفلت، اس کے بعد آنکھ کو بند کر کے اپنی زندگی گزارنے کا طریقہ۔ مولا علی کے جملے کو یاد کرو، مولا علی کا جملہ ہے، مولا کہتے ہیں کہ اے میرے چاہنے والو، علی کا جملہ، علی کا جملہ، اے میرے چاہنے والو، میں تمہاری لائف کو دیکھتا ہوں، تمہاری زندگی کو دیکھتا ہوں، تو علی کو یقین نہیں آتا کہ کبھی تمہیں بھی موت آئے گی۔ تم اتنی غفلت میں ہو، تم اتنی اگنورنس میں ہو، تم کو اندازہ نہیں ہے۔ مولا علی ہی کا جملہ ہے کہ جب تمہاری روح نکلی، تمہارے گھر والے، تمہاری اولاد فوراً یہ کہتی ہے کہ اس کی باڈی کو اٹھا کب رہے ہو، ڈیڈ باڈی جائے گی کب یہاں سے، یعنی تم بار ہو گئے، تم بڑن ہو گئے۔ اب تم ارننگ ممبر تھے، تم اس فیملی کے بریڈ اینڈ بٹر تھے۔ پلیز پلیز غور سے سنیں، تم اپنی فیملی کے بریڈ اینڈ بٹر تھے، ایک گھنٹہ پہلے تک بریڈ اینڈ بٹر تھے۔ بچوں کا خیال، بچوں کی فیس، ماں باپ کا خیال، اپنی وائف کا خیال، سب دینا، تم ان کے بریڈ اینڈ بٹر تھے۔ ایک گھنٹے کے بعد تمہارے جسم سے روح نکلی، وہی وائف، وہی بچے کہتے ہیں اب تو یہ ہمارے لیے بڑن ہو گئے، بوجھ ہو گئے، ان کو جلد سے جلد نکال کے پھینکو گھر سے۔ یہ لائف ہے، یہ بے بسی ہے، یہ ہماری زندگی ہے۔ اب تو بیدار ہو کم از کم، اب تو آنکھیں کھولو کم از کم، اب تو تھوڑی سی اپنے آئیز کو اوپن کرو، اب تو اس اویئرنس کو پیدا کرو، اب تو تھوڑا سا پریپریشن کرو، تھوڑا سا میں بیک کر رہا، تھوڑا سا، تھوڑا سا اس ہڈن لائف کے لیے۔ وہ لائف اتنی زبردست بھی ہے، اچھی بھی ہے اور بری بھی ہے۔ مولا علی کا جملہ ہے کہ موت سے زیادہ اشد من الموت کہا، اشد من الموت کہا، کس کے لیے کہا؟ کہا موت کے بعد موت سے زیادہ تکلیف ہے، اشد من الموت۔ مولا کا پورا سرمن ہے، مولا کا پورا خطبہ ہے، مولا کہتے ہیں اشد من الموت، موت کے بعد اس سے، موت سے زیادہ تکلیف ہے۔ یہ تو ہماری حالت ہے، ہم کتنے بڑے بڑن ہو گئے۔ آپ نے 5 کروڑ کا بمبے میں فلیٹ خریدا، مثال دے رہا ہوں، مثال دے رہا ہوں، اس لیے کہ بمبے میں مجھے پتا ہے، میں بھی ماشاءاللہ 10 سال سے رضوی کالج آ رہا ہوں، کوئی 2 کروڑ تھی یہاں تو کروڑ سے کم تو کوئی بات ہی نہیں کرتا۔ اللہ آپ کے رزق میں برکت دے، آواز ہی نہیں نکل رہی۔ ہاں سلوات پڑھ لیں، آواز بلند، آپ نے بامبے میں 3 یا 4 کروڑ کا ماشاءاللہ، اللہ سب کو دلا دیا جتنے بیٹھے ہیں ماشاءاللہ، اب دیکھو آمین کیسے ہو رہا ہے۔ 4-5 کروڑ کا آپ نے فلیٹ خریدیا، بہترین فرنش فلیٹ، فلیٹ خریدا، پیپرس آ گئے، سائن وائن ہو گئے، کہا یار میں تو 5 کروڑ کا فلیٹ کا اونر بن گیا، اب تک تو میں 1 کروڑ کے فلیٹ میں رہتا تھا، اب 3-bedroom فلیٹ آ گیا، وہ بھی جو بامبے کا پوش ایریا، آئی ڈونٹ نو کون سا پوش ایریا ہے، جو پوش ایریا ہے وہاں پہ میرا فلیٹ آ گیا۔ जबरदस्त घर, ब्यूटीफुल फर्नीचर, सेंट्रली एयर कंडीशन फ्लैट, और मैं सोचने लगे अब तो एक बहुत बड़ी पार्टी होना चाहिए, और पार्टी भी ऐसी होना चाहिए कि सबको बुला के मैं बताऊं तो कि देखो मेरा फ्लैट क्या है, लोगों के सामने मेरा स्टेटस बढ़ गया। प्लीज 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 गौर से सुने, अब इतने पॉश एरिया में मेरा फ्लैट है, मैसिव रूम्स और मैसिव हॉल, जबरदस्त डेकोरेशन, सजावा घर, हर चीज सजीवी, ऐसा सजीवी कि बेहतरीन फर्नीचर, वुडन फर्नीचर, टीक वुड का बेहतरीन सीनरीज लगी हुई है, जबरदस्त। मैं एंटर हुआ फ्लैट में, मैंने कहा अब मुझे अपने घर पहुंच के सुकून मिला, अब मैं बॉम्बे में इतने आराम के साथ जिंदगी गुजार सकता। अब मैंने प्लानिंग करना शुरू की कि अब तक मैंने बड़ा स्ट्रगल किया, अब मुझे आराम मिल गया, मैंने इनको बुलाया, उनको बुलाया, दोस्तों को बुलाया, बुलाकर अब मैं पार्टी करना चाहता हूं। प्लीज गौर से सुने, पार्टी करना चाहता हूं। पार्टी का अनाउंसमेंट हुआ, सब आने वाले, पूरा खानदान, पूरे दोस्त, बेहतरीन फ्लैट, पार्टी शुरू होने वाली है। मलकुल मौत पहुंच गए विदाउट इंफॉर्मेशन, विदाउट परमिशन, कहने लगे हाय आबिद बिलग्रामी, हाउ आर यू, नहीं कहेंगे हाउ आर यू, आप पहुंच गए, पहुंच के कहा लेट्स गो, आप कहेंगे वेयर वेयर, कम विद मी, आप कहेंगे यार इतनी तो मोहलत दे दे, जस्ट गिव मी सम टाइम कि मैं पार्टी, पहली पार्टी इतने बड़े घर में कर रहा हूं। वो कहेगा नो, एक लम्हा इजाजत नहीं देता। किसी में हिम्मत है, ताकतवर से ताकतवर, दोस्तों आज के दौर में क्या किसी के पास ताकत होगी, या क्या किसी के पास हुकूमत होगी? शद्दाद से बड़ी ताकत या हुकूमत किसी के पास थी? शद्दाद भी मलकुल मौत का नाम सुन के, जो गुरूर और तकब्बुर में डूबा हुआ था, जो अपने आप को खुदा कहला रहा था, लाखों आदमी जिसके सामने सर झुका रहे थे, क्या हुआ? वाकया मैं नहीं पढ़ रहा, मैं सिर्फ बता रहा, कम से कम शद्दाद के वाकये को सामने रखो, रोज रात में यह सोचो कि शद्दाद जैसी ताकत, शद्दाद जैसी दौलत, शद्दाद, शद्दाद जैसी हुकूमत, शद्दाद के सामने लाखों इंसान सर झुका रहे, वो अपने आप को खुदा कह रहा है। लेकिन जब मलकुल मौत पहुंचा और उसने सुना, सिर्फ जब मलकुल मौत से पूछा कि तुम कौन हो, तो कहा मैं मलकुल मौत हूं, जो अब तक गुरूर में डूबा हुआ था, एक लम्हे में 180 डिग्री सर झुका, झुक के एक बैक करने लगा कि ए मलकुल मौत इतनी मोहलत दे दे कि कुछ लम्हे में जिंदा रह जाऊं। उस कहा नो नो नो, जहां तू बैठा हुआ है वहीं से रू ले लूंगा। तो हम तो सोचे क्या हमको टाइम मिलने वाला है, वक्त मिलने वाला है, कुछ नहीं मिलने वाला, ले लिया। अब सुने आप, पूरे पार्टी में लोग आए, एक एक एंटर हो रहा है, उसको ये सैड न्यूज मिल रही है कि जो होस्ट है वो गुजर गया। सब मैं ये एक्सपेक्ट करके उसके घर में एंटर हुआ कि वो दरवाजा खोलेगा, मुझे रिसीव करेगा, बल्कि कोई और रिसीव करा, वो बैठा हुआ नहीं है, लेटा हुआ है। जो आधा घंटा पहले मुझसे बात किया था, कंफर्मेशन ली थी कि सुनो तुम आ रहे हो ना, मैंने कहा था हाँ मैं आ रहा हूं, अब आधे घंटे के बाद मैं घर पहुंचा बॉम्बे में, तो अब वो खड़ा हुआ नहीं है, अब वो लेटा हुआ है। अब मैं जाके उसके हाथ को हिला रहा हूं, मैं उसके सर को हिला रहा हूं और कह रहा हूं प्लीज गेट अप, प्लीज गेट अप। ऐसा खामोश है, इतना क्वाइट है कि उसको देख के ऐसे महसूस हो रहा है, फील हो रहा है कि कभी वो बात ही नहीं करता था। अब यहां खुदा पुकार के कुरान में कह रहा है कि कुल्लो नफ्सिन जायकतुल मौत, कुल्लो नफ्सिन जायकतुल मौत, हर नफ्स को मौत का टेस्ट चखना है। अब दोस्तों हर चीज उसके पास है, हर चीज उसके पास है, पेपर्स इसके नाम पे हैं, फ्लैट के पेपर्स इसके नाम पे हैं, बीवी अंदर रो रही है, बच्चे सर पीट रहे हैं,
رشتہ دار رو رہے ہیں، دوست بھی گریا کر رہے ہیں، لیکن کسی 100-200 آدمی جو جمع ہو گئے، کیا کسی نے کوئی سجیشن دیا ٹھیک ہے مر گیا نا، اس کو یہی رہنے دو؟ نہ بیوی بولتی ہے، نہ بچے بولتے ہیں، نہ دوست سجیشن دیتے ہیں، کوئی یہ نہیں کہتا ارے مر گیا نا، ٹھیک ہے مر گیا، اس کو یہی رہنے دو. بلکہ سب پورے 200-300 جتنے ہیں ان سب کا ایک ہی ڈیسیشن ہے، ایک ہی ڈیسیشن ہے کہ اس کو یہاں سے لے کے جاؤ، لے کے جاؤ. میرا سوال یہ بمبے میں اتنے بڑے مجمع سے کہ اگر جو بیوی بول رہی ہے، بچے بول رہے ہیں کہ اس کو لے کے جاؤ یہاں سے، تو میں یہ پوچھتا ہوں کہ بھائی گھر کا مالک تو یہ ہے نا، گھر کا پراپرٹی تو اس کے نام پہ ہے نا، تم اس کو گھر سے باہر کر رہے ہو، کیسے کر رہے ہو؟ تم کو رائٹ کیا ہے اس کو گھر سے باہر کرنے کا؟ ارے یہ اونر آف دی فلیٹ ہے، اونر آف دی ہاؤس ہے، تم کو رائٹ کیا ہے اس کو گھر سے نکالنے کا؟ تو اس وقت معصوم نے پکار کے کہا، معصوم کی حدیث ہے کہ اگر تم اس گھر کے صحیح مالک ہوتے تو کبھی نکالا نہیں جاتا. دنیا کے گھر کے مالک مت ہو، نہیں ہے تم، تمہارا گھر کچھ کوئی اور ہے، تمہارا فلیٹ کہیں اور ہے، تمہاری زندگی کہیں اور سے شروع ہونے والی ہے. اگر تم یہ سمجھ رہے ہو کہ بامبے میں یہ فلیٹ لے کر کے میں سب سے بڑا ریچسٹ پرسن ہوں، میں اونر ہوں، دبئی میں پراپرٹی ہے، سب یہاں رہ جائے گی، سب رہ جائے گی، ہر چیز چلی جائے گی. اس لمحے سے ڈرو، اس لائف کے لیے پریپیئر کرو، پریپریشن کرو، اس ہڈن لائف کو اسے انکار مت کرو. یہ مت بولو کہ عابد بلگرامی ڈرا بہت رہا ہے، ابھی تو سٹارٹ ہوا. میں کھل کے بول رہا ہوں، پرسوں سے پانچویں مجلس سے کہ جب وہاں کے حالات آئیں گے نا وہ آپ سنیں گے. اور میں تو میرا تو یہ بلیو ہے جو علی والا ہوتا ہے وہ ریالٹی کو سینے سے لگاتا ہے. علی والا جو ہوتا ہے، حسین کا عزادار جو ہوتا ہے نا، وہ گھبراتا نہیں، خوف نہیں کھاتا. ان چیزوں کو چھوڑو جس چیزوں کے لیے تمہارے امام نے منع کیا. موت کی سکرات ہے، موت کے لیے سب سے بڑی چیز، تین چیزیں، تین گنا بتائے گئے. پہلا شراب، ڈرنکنگ، جو ڈرنکنگ کرتا ہے اس کو سکرات موت ہوگی. الحمدللہ ہماری کمیونٹی میں یہ بیماری نہیں ہے، اللہ کا شکر ہے. یہ بیماری، یہ ڈیزیز ہماری کمیونٹی میں ابھی آئی نہیں، اللہ کا شکر ہے. یہ باتیں جب ہم یورپ امریکہ میں مدرسے میں پڑھتے ہیں، وہاں زیادہ سٹریس کر کے پڑھتے ہیں، لیکن وہاں کا ماحول خراب. الحمدللہ ہمارے انڈیا پاکستان میں یہ ابھی بیماری ڈیزیز ہماری کمیونٹی میں ایٹ لیسٹ نہیں آئی. ڈرنکنگ جو ہے دوستو، یاد رکھو، ڈرنکنگ بدترین بیماری. یہ سوچ کے مت بولو کہ ابھی نیو ایئر ایو ہے یار، سال میں زندگی میں ہر چیز کا ٹیسٹ کرنا چاہیے. یہ دماغ سے نکال دو، ہر چیز کا ٹیسٹ کرنا چاہیے. اگر تم یہ دماغ میں رکھ کے کہہ رہے ہو کہ ہر چیز کا ٹیسٹ کرنا چاہیے، تو پھر موت کا بھی خوبصورت ٹیسٹ ہوگا. اتنا خوبصورت ٹیسٹ ہوگا کہ جب اس وقت ریگریٹ کرو گے، یار واٹ آئی ہیو ڈن. ایک گھنٹے کے ٹیسٹ کے لیے اس لمحے سے ڈرو، سکرات موت سے ڈرو، کہ اگر کوئی شخص ڈرنکنگ کرتا ہے تو معصوم کا جملہ ہے، عابد بلگرامی کا جملہ نہیں، دین ڈونٹ ایکسپیکٹ شفاعت، ڈونٹ ایکسپیکٹ شفاعت. اور ایک چیز یاد رکھو، بغیر شفاعت کے کچھ نہیں، کچھ نہیں ہے. اہل بیت کی محبت ہے، اہل بیت کی شفاعت ہے، تو ہی ہمارے اعمال قبول ہے. یہ مت بولو کہ میں بڑی نمازیں پڑھتا ہوں، روزے رکھتا ہوں، حج کرتا ہوں، خیرات کرتا ہوں، اتنے ڈونیشن دیتا ہوں. سو واٹ آپ جتنا چاہے دیں، لیکن اگر ڈرنکنگ مسلسل کرتے رہیں گے، جس کو قرآن نے حرام کیا. چوتھے امام کے جملے کو یاد کرو، چوتھے امام کہتے ہیں کہ جب بھی کوئی شراب پیتا ہے، ڈرنک کرتا ہے، مجھے دربار یزید یاد آ جاتا. اس لیے کہ ہم جب دربار یزید میں انٹر ہوئے تھے تو یزید ڈرنک کر رہا تھا. حرام قرآن کہہ رہا ہے، وہ امام کہ جو سید الساجدین ہے وہ کہتا ہے کہ میرے چاہنے والوں، میرا کلمہ پڑھنے والوں، میرے بابا کے عزادار، کبھی یہ گناہ نہیں کرنا، یہ گناہ نہیں کرنا.
یہ گناہ تم کرتے ہو ہم کو دربار یزید یاد آ جاتا. تو یاد رکھو دوستو, ڈرنکنگ وہ بیماری ہے جو سکرات موت کو تیز کرتی. اگر خدا نہ خواستہ, خدا نہ خواستہ کوئی کرتا تھا, 1% بھی نہیں. میں ایک بات کرو اس لیے کہ میری مجلس ٹیپ ہو رہی, انٹرنیٹ پہ جاری, دنیا گلوبل میسج میں دے رہا. میں صرف بامبے والوں کو میسج نہیں دے رہا, آئی ایم گیونگ یو گلوبل میسج. جو جو بعد میں میری مجلس سنے, میری سی ڈی سنے, اگر اف کوئی کرتا تھا کہہ رہا ہوں میں, اور اب وہ نہیں کرتا, فائن, اللہ غفور و رحیم ہے, اللہ تواب و رحیم ہے, لیکن اس کے سامنے جا کے معافی مانگ لو کہ پروردگار آج ہی مانگنا معافی کہ مالک تو اگر میں جو گناہ کرتا تھا میں اپنے گناہ کو ایکسپٹ کرتا ہوں, میں اپنے سن کو ایکسپٹ کرتا ہوں, پلیز فار گیو می, پلیز فار گیو می. اس سے پہلے کہ ملک الموت تمہارے پاس آ جائے, اس سے پہلے کہ ملک الموت آ کے رول لینے کی کوشش کرے, تو سکرات موت 6 مہینے, 8 مہینے, 1 سال تک ہو سکتی. اور اس کو آسان مت سمجھے, آپ اس کو ایزی مت سمجھے. آپ کی کتابوں میں دعائیں موجود ہیں, یہ معصومین نے بتایا ہے, معصومین نے اس لمحے کے لیے پناہ مانگی ہے کہ اس کو آسان مت سمجھو. یہ ایکسپیکٹ کر کے زندگی مت گزارو کہ مجھے نہیں ہوگا. 6 مہینے, 1 سال, آپ کو اندازہ نہیں ہے کہ جو تکلیف ہے, جو پین ہے. معصوم جب یہ بیان کر رہے تھے روایت, تو روایت کا جملہ ہے کہ امام کا چہرہ سرخ ہو گیا تھا, ریڈ ہو گیا تھا, اور دعا کر رہے تھے کہ پروردگار ہمارے چاہنے والوں کو اس تکلیف سے بچا. اور دوسری چیز سکرات موت کی جو موسٹ ڈسگسٹنگ چیز ہے کہ جو آج ہماری کمیونٹی میں اتنی تیزی کے ساتھ آ گئی, وہ ہے میوزک. میوزک, آپ کہیں گے ہم تو سنتے ہی نہیں میوزک, ہمارے ٹیلی فون جو ٹونز بھی ہیں وہ اچھی ٹونز ہیں, کوئی میوزک کی ٹون نہیں ہے. اگر نہیں سنتے ہیں تو ویری گڈ, ویری گڈ. میں یوتھ سے بات کر رہا ہوں, بزرگوں سے بات نہیں کر رہا ہوں. میں بامبے کا جو یوتھ مجھے سن رہا, یا باپ کا یوتھ جو مجھے سن رہا, میں اس سے بات کر رہا, ان کو ایڈریس کر رہا. بڑے تو مجھ سے بہتر جانتے ہیں, میرے بزرگ مجھ سے بہتر جانتے ہیں, میں تو ایک اسٹوڈنٹ ہوں. میری ریکویسٹ ہے, پلیز میوزک, میوزک. یہ میوزک کے ٹاپک کل تک چلے گی, اس لیے کہ اس کا دوسرا حصہ خبر کے اندر ہے کہ کس طرح سے خبر کے اندر برزخ میں میوزک سننے والوں کے لیے کیا چیز ہوتی ہے. وہاں پہ ایک 21 ایئرز کا ایک نوجوان کی موت اصفہان ایران میں ہوئی تھی, اس کا واقعہ پرسوں کی مجلس میں آئے گا, اصفہان والی مجلس, اصفہان کا واقعہ. اور اس واقعے کو ہمارے تمام علماء نے لکھا کہ میوزک سننے والے کا حشر کیا ہوتا ہے. دوستو یاد رکھو, میری ریکویسٹ ہے کہ سکرات موت سے بچنے کے لیے جو پہلی چیز ہے وہ ہے دوسری, کہ میوزک کو چھوڑ دو, چھوڑ دو میوزک کو. اب تو حالات یہ ہو گئے کہ جب تک ہلکی دھیمی آواز نہیں آتی, نیند نہیں آتی ہم کو, کہتے ہیں مولانا سوئیں گے کیسا, دن بھر بامبے میں تھک کے آتے ہیں, اور آپ نے وہ بھی بند کروا دیا. جب تک اچھی خوبصورت آواز ہمارے کانوں میں نہیں آتی, ہم نیند ہی نہیں آتی. دوسرے گروپ نے کہا مجھ سے کہ مولانا ہم بڑے بیکورڈ ہو جائیں گے اگر میوزک نہیں سنیں گے. میں آپ کو بیکورڈ یا فارورڈ نہیں کر رہا, یہ سوچ کے مت گزارو کہ سو واٹ کیا ہوتا ہے یار, تھوڑی سی میوزک. آپ کو حیرت ہوں گی, میں جگہ کا نام نہیں لیتا, میں امریکہ سے جب واپس آیا ربیع الاول میں, لاسٹ ربیع الاول تھی, تو عید کے بارے میں بتا رہا تھا کہ پلیز عید زہرا ایسا سیلیبریٹ کرو کہ تم کو پتا چلے کہ تم 2 مہینے 8 دن عزاداری کر کے آئے ہو, تو تمہارا سیلیبریشن بھی صحیح ہونا چاہیے. تو لوگوں نے آ کے کہا مولانا عید نبی کی عید ہے, اتنی بڑی عید ہے, تو کیا ہم 1 گھنٹہ سن سکتے ہیں؟ میں نے کہا بہت اچھے یار, آپ وائی آر یو آسکنگ می, کیوں مجھ سے کیوں پوچھ رہے ہیں؟ کچھ میں جگہ کا نام نہیں لے رہا, کچھ لڑکیوں نے اور لڑکوں نے ای میل کیے کہ مولانا عید کا دن ہے, لیٹس سیلیبریٹ. میں نے کہا ضرور سیلیبریٹ کرو, لیکن کہتے ہیں مولانا کیا 1 گھنٹہ ہم سن سکتے ہیں؟ میں نے کہا آپ 1 گھنٹہ سنیں, پورا دن سنیں, وائی آر یو آسکنگ می, آپ اپنے مرجع کو پوچھو.
उस लम्हे में जब म्यूजिक इतनी आदी हो गई म्यूजिक की, अगर आप उसके ऊपर रोकना चाह रहे हैं तो आपको बर्दाश्त नहीं हो रहा, लेकिन इसके बरक्स मैं बड़ा खुश हूं, मैं बड़ा शुक्र गुजार हूं, आई एम रियली थैंकफुल टू यू ऑल, उन लोगों के लिए कि ये म्यूजिक को कई लोगों ने छोड़ के, यूथ ने मैसेजेस भी किए कि हमारे पास जितने सीडीज म्यूजिक की थी हमने उसको तमाम को खत्म करके अब जो हमारे पास व्यू है कोई म्यूजिक की सीडी नहीं है। वेरी गुड, लोगों में चेंज आया। मैं एक की बात कर रहा, इतने बड़े मजमे में किसी एक ने भी अमल कर लिया तो आज की मजलिस कबूल होगी, मकसद पूरा हो गया मजलिस का। ये मैं नहीं कहता सकरात है मौत के लिए। दूसरी जो चीज है जो इंसान को तकलीफ तक पहुंचाती है वो है म्यूजिक। प्लीज, ये बीमारी है, ये डिजीज है, इसको छोड़ दो, बिल्कुल छोड़ दो। जिस घर में म्यूजिक चलेगी फिर उस घर में रहमत नहीं आएगी। बस वक्त हो गया, मैंने कहा कि म्यूजिक की बात कल से आएगी, अब ये लास्ट सकरात की बात, फिर उसके बाद उस मंजिल पे लेके जाऊंगा जो पहला स्टेप है बरज़ख का, उस लाइफ का, जिस गाड़ी में हम बैठकर बॉम्बे से या इंडिया से या दुनिया के किसी हिस्से से, जिस गाड़ी में, जिस कार में हम बैठकर जाएंगे वो कल से शुरू होगा। कि वो गाड़ी कौन सी है, कि जो गाड़ी हमको उस मंजिल पर, जो हमारा हिडन ट्रूथ है, जो हमारी लास्ट जर्नी है। आपको पता है लास्ट जर्नी जब अमेरिका में होती है तो कैसे होती है, जब कॉफिन लेके जाते हैं ना फ्यूनरल होम से वहां पे, तो लास्ट जो जर्नी होती है वो रोल्स रॉयस में होती है। उनका वकीदा है कि ये लास्ट जर्नी है इसकी, लेट्स एंजॉय, कि पूरी जिंदगी तो रोल्स रॉयस को खाली दूर से देखा, तो आखिरी सवारी जब जाए तो रोल्स रॉयस में जाए। तो यूरोप अमेरिका में, यूरोप का तो मुझे नहीं मालूम, अमेरिका में मैंने अपनी आंखों से देखा कि हम फ्यूनरल होम में एक गुसल देके गए तो पता चला ब्लैक कलर की ब्यूटीफुल रोल्स रॉयस आई, उसके अंदर उन्होंने कॉफिन को रखा। मैंने कहा कि क्या ये रोल्स रॉयस के ओनर है जो मर गए मरूम, तो लोग हंसने लगे। कहा नहीं मौलाना, ये ओनर नहीं है, यहां पे ये रोल्स रॉयस फ्यूनरल होम्स वाले प्रोवाइड करते हैं, दे चार्ज यू, लेकिन जब लास्ट जर्नी उनका ये वो है कि कोई गरीब है, पैसे वाला नहीं है, कभी जिंदगी में गाड़ी में नहीं बैठा, लेकिन लास्ट जर्नी जो उसकी स्टार्ट हो वो रोल्स रॉयस में हो। दोस्तों, आप दुनिया वाले रोल्स रॉयस प्रोवाइड करें ना, मैं कल लेटेस्ट मॉडल की रोल्स रॉयस में आपको लेके जाऊंगा इंशाल्लाह। बॉम्बे वालों को लेटेस्ट मॉडल के जो रोल्स रॉयस है ना, जो इमाम प्रोवाइड करेगा ना, जो मासूम प्रोवाइड करेगा, जो अल्लाह रोल्स रॉयस प्रोवाइड करेगा, फिर उसमें कोई प्रॉब्लम नहीं होगा वो गाड़ी में, वो गाड़ी बड़ी स्मूथली चलेगी। कल से जो शुरू होगा वो रोल्स रॉयस के बारे में शुरू होगा कि एक दफा एंटर हो गए उस लाइफ में तो वो लास्ट जो जर्नी है हमारी, जो मेरी टॉपिक है अवर लास्ट जर्नी, तो उस जर्नी में हम जाएंगे कैसा, किस गाड़ी में जाएंगे, कल से बताऊंगा। एक सलावत पढ़े मोहम्मद वाले, बाबा वलन सलावत पढ़े, बड़ा अल्लाह आपको सलामत रखे, खुश रखे। मेरी बड़ी उम्मीदें आपसे हैं यूथ के साथ बॉम्बे के, आई एम सो हैप्पी, आई एम रियली थैंकफुल टू यू ऑल। माशाल्लाह यहाँ की जो ख्वातीन हैं वो भी बॉम्बे के, माशाल्लाह रियली दे आर प्रैक्टिसिंग इस्लाम, मतलब बहुत अच्छा कर रहे, वेरी गुड। इसलिए कि हमको जो भी सीखना है ना, आज़ादारी हुसैन से सीखना है, मजलिस हुसैन से सीखना है। मुहर्रम इन पैगामात की जगह है, हमारा जहन को रिफ्रेश करने के लिए, जो चीजें हम भूल गए, जो चीजें हमारे जहन पे गर्द की तरह, डस्ट की तरह आ गई, तो अब हम मुहर्रम में उस डस्ट को हटाकर बिल्कुल पायस मोमिन बनके हमको पूरी लाइफ को गुजारना है। कि इसलिए कि जिस लाइफ में हम हैं उसकी कोई गारंटी नहीं है, एक आज़ादारी हुसैन है दोस्तों हमारी पूरी जिंदगी में, कि जिसको हम कैरी करेंगे उस लाइफ में, जब उस लाइफ में हम इस आज़ादारी को कैरी करेंगे, हमको भरोसा इसी आज़ादारी पर है कि हुसैन हमारा शाफी बन जाए, हुसैन हमारी सिफारिश कर दे, हुसैन के साथ हुसैन की माँ भी सिफारिश कर दे, हुसैन के बच्चे हमारे लिए सिफारिश कर दे।
بیوی بس اتنا کہہ دیں کہ یہ عزادار حسین تھا, یہ کافی ہے ہماری بخشائش کے لیے. کہ اگر بیوی کی بارگاہ میں, شہزادی کونین کی بارگاہ میں, حسین کی ماں کی بارگاہ میں اگر یہ قبول ہو جائے عزاداری, تو یہ ہمارے لیے سب سے بڑا آنر ہے, سب سے بڑی عزت ہے, سب سے بڑی رحمت اور بلیسنگ ہے اللہ کی جو ہم تک آئی. اس عزاداری کو ایکسیپٹ کرانے کے لیے ان چیزوں کو چھوڑنا ہے جن چیزوں کی میں نے بات کی. کل انشاءاللہ ٹھیک 9 بجے آپ سے ملاقات ہوگی. اللہ آپ کو خوش رکھے, خوش رکھے. اللہ رضوی صاحب کی توفیقات میں اضافہ کرے, ان کے مرحومین کو معاف کر کے بخش دے, ان کے والدین کو, امام کی بارگاہ میں ان کے والدین, ان کے فرزند کے درجات کو بلند کرے. مجلس کا انتظام کرنا, مجلس کا اہتمام کرنا, یہ سب سے بڑا, سب سے بڑا ثواب ہے. اب میں بات یا روک کے ایک واقعہ پڑھتا ہوں. اس واقعے کو خطیب الایمان مولانا طاہر جرولی صاحب نے 87 میں دبائی حسینیہ زہرا کے ممبر سے پڑھا تھا. غور سے سنیں. مرحوم خطیب الایمان سید مظفر حسین طاہر جرولی نے 87 میں, جس سال ان کی ڈیتھ ہوئی, 40 کا اشرا وہ حسینیہ زہرا دبئی میں پڑھ رہے تھے. میں بھی گیا ہوا تھا اور میں نے اس مجلس کو شریک ہوا تھا, میں ان کی مجلس میں ہوں. تو مولانا نے اس واقعے کو پڑھا تھا کہ عزاداری کا کوئی اہتمام کرتا ہے تو اس کے لیے مقام کیا ہے. کوئی چھوٹی موٹی چیز مت سمجھیں اس کو, یہ سب سے بڑی چیز ہے, ہر عبادت سے بہتر ہے. یہ ہے تو نماز ہے, یہ ہے تو روزے قبول ہے, یہ ہے تو دعائیں قبول ہیں. عزاداری ہے تو سب ہے, مائنس علی, مائنس حسین, اسلام وہ انولپ ہے جس میں خط نہیں ہے. انولپ کی ویلیو نہیں ہے, خط کی ویلیو ہوتی ہے, لیٹر کی ویلیو ہوتی ہے. کوئی نماز روزہ میں کسی کو کم نہیں کر رہا, کوئی غلط نہیں سمجھے. نماز اپنے مقام پر, عزاداری اپنے مقام پر. کبھی نماز اور عزاداری کو ٹکراؤ مت, کمپیریزن مت کرو. میں آپ سے بتا رہا کہ صرف اگر کوئی یہ سمجھے یار میں سب کر لوں عزاداری کو چھوڑ دوں, نو. انی تارکم فیکم السخلین, رسول کی مشہور سے مشہور حدیث, انی تارکم فیکم السخلین, کتاب اللہ ہے عطرتی اہل بیتی. رسول نے صاف کہہ دیا کہ اگر تم کو قرآن کو لینا ہے تو تم کو اہل بیت کے ساتھ لینا ہے. اگر تم یہ کہتے ہو کہ مجھے قرآن کافی ہے تو یہ فکر کسی اور کی تھی کہ جس نے کہا تھا حسبنا کتاب اللہ. تو یہ یاد رکھو, اس لاسٹ جرنی کے لیے, اس لاسٹ جرنی کے لیے جو سب سے بڑی تمہارے پاس سیونگ ہے, جو سب سے بڑی سیونگ ہے وہ عزاداری حسین. اہتمام کرنا, عزاداری ایک بلیسنگ ہے. کہ مجلس کا اہتمام کرنے کا اجر دیکھیں. مرحوم خطیب الایمان کہتے ہیں کہ ہندوستان کا یو پی کا کوئی گاؤں تھا, کوئی ولیج تھا, جگہ کا نام انہوں نے نہیں بولا, وہاں پہ عزاداری ہو رہی تھی, مجلس ہوتی تھی پہلی محرم سے 10 محرم تک. اور یو پی میں جو اہل سنت کے بھائی ہیں وہ بھی بڑا حصہ لیتے ہیں. میں نے خود غازی پور میں دیکھا, جونپور میں دیکھا کہ اہل سنت کے بھائی آتے ہیں عزاداری میں, بڑے بڑے حصے لیتے ہیں, ماتم کرتے ہیں. وہاں پہ یہ سب فیلنگس نہیں ہیں اور ہونا بھی نہیں چاہیے فیلنگ. سب مل کے بھائی, سب بھائی ہیں, سب مل کے عمل کرنا ہے. تو وہ کہتے ہیں کہ وہاں پہ غریب آدمی تھا, بالکل غریب آدمی. 8 محرم کو اس کے پاس مجلس ہوئی تھی, شیعہ تھا, مولا کا چاہنے والا غریب آدمی. اس کے پاس پیسے نہیں تھے, پیسے نہیں تھے کہ وہ مجلس میں تبرک لائے. اس کی سالانہ مجلس ہے 8 محرم کی, بڑا غریب تھا. سامنے ایک ہوٹل تھی, اس ہوٹل پہ گیا, جا کر کہا, ریسٹوراں تھی, ریسٹوراں میں جا کے کہا. اس ریسٹوراں کے مالک کا نام نور محمد تھا. جا کے کہا, نور محمد صاحب, میں آپ کی بستی میں رہتا ہوں اور میں بہت اس وقت میرے حالات نہیں ہیں, اور میرے پاس 8 محرم کو مجلس ہے, میرے پاس 150-200 لوگ آتے ہیں. میں آپ سے وعدہ کر رہا کہ آپ 200 کپ چائے بھیج دیں تبرک کے لیے, مجھے جب سیلری ملے گی میں آپ کے پیسے لا کے دے دوں گا. اس نے کہا, یہ مولا عباس کی مجلس ہے, میں بھیجتا ہوں تم کو تبرک کے, ڈونٹ وری. अगर तुम्हारे पास आए तो दे देना, नहीं आए तो कोई बात नहीं, मैं फौरन नौकर को हुक्म दिया कि अच्छी चाय बनाओ, इनके पास भेज दो। 8 मुहर्रम की मजलिस हुई, मजलिस खत्म हुई, 10 मुहर्रम गुजर गई, 12 मुहर्रम को, 12 मुहर्रम को इसने ख्वाब में नूर मोहम्मद को देखा। आप ये वाकया ताहिर जर्वली साहब ने दुबई के मेंबर्स को, इसमें कोई ताज्जुब करने की बात नहीं है, हुसैन की ताकत कुछ और है। ख्वाब में देखा कि नूर मोहम्मद ख्वाब में आया और आके कहने लगा कि ए शेख, ए मेरे भाई, तुम अब पैसे नहीं देना मुझे। तो इन्होंने कहा क्यों नहीं देना? तो कहा मैं मर चुका हूं, मैं मर गया। तो कहा मैं तुम्हारी औलाद को दे दूंगा, बेटों को दे दूंगा? तो कहा नहीं, बेटों को भी नहीं देना, मैंने मना कर दिया उनको भी, इसलिए कि यही 200 कप चाय ने मुझे बख्शवा दिया। मुझे बख्शवा दिया। पूछा हुआ क्या, क्या हुआ? तो कहा जब आशूरे के दिन मेरा इंतकाल हो गया, मुझे मेरे आयजा मेरी औलाद लेके जाके दफन कर दिए। जब दफन कर दिए तो मेरे पास तो कोई अमल नहीं था, मेरा दामन बिल्कुल खाली था, और मैं हुसैन को चाहता था, बस कोई मेरे पास नहीं था, मेरी नमाज मेरा रोज़ा कुछ भी नहीं पहुंचाया। अजाब के फरिश्ते आ गए, लेकिन फौरन मेरे उसी फरिश्तों के साथ हुसैन इब्ने अली भी आ गए। आके कहा चले जाओ, ये मेरी मजलिस में इसने तबरुक में हिस्सा लिया, इसने मेरी मजलिस में तबरुक में हिस्सा लिया। हुसैन को ये अदा इतनी पसंद आई, कहा हमने तुझे, हुसैन की ताकत बहुत बड़ी है, हुसैन की ताकत इतनी बड़ी है, इतनी वसी है, इतनी छाई हुई है कि ऐसे मालूम होता है कि बंदे में खुदा की शान आई है। मजलिस को कम मत समझो, तबरुक को कम मत समझो। ये शाश वो है कि अगर कोई खुलूस के साथ किसी बीमार को खिलाए ना तो उसको शिफा हो जाए। कुछ मोमिनीन बीमार है, मुझसे कहा गया कि मोमिनीन के लिए दुआ करो, सैयद साजिद कौशी साहब को कैंसर हो गया, और जो जो मौला के चाहने वाले बीमार हैं, ये बंदे मोमिन औरंगाबाद में हैं, ये भी बीमार है, और सैयद मोहम्मद मुजफ नौजीफ साहब ये भी बीमार हैं, और जितने मेरे मौला के चाहने वाले बीमार हैं, अम्मू तजफुल मिर्ज़ा जो जो भी, ये भी आईसीयू में हैं, कि मैं दुआ करता हूँ परवरदिगार जहाँ जहाँ मेरे मौला के चाहने वाले बीमार हैं। एक और मर्द मोमिन न्यूयॉर्क से फ़ोन आया, रफ़ीक साहब, उनके पास भी बीमारी है, तो मैं सबके लिए दुआ करता हूँ परवरदिगार, दुनिया भर में जहाँ जहाँ मेरे मौला के चाहने वाले बीमार हैं। आज 4 मुहर्रम की रात है, मुकम्मल तौर पर सेहत कामिल आता फरमा। दोस्तों, हुसैन की मंजिलत बहुत बड़ी है, तबरुक है हुसैन में, हमेशा आगे बढ़ो, आगे बढ़ो। हुसैन किसी का कर्जे को नहीं रखता, हुसैन का खजाना बहुत बड़ा है, लेकिन ये मेरा मौला इतना गरीब है, इतना गरीब है। आज उस शहीद का जिक्र है कि जो हुसैन का सफीर था, जिसका बड़ा हक है, जो पहला शहीद है करबला का, मुस्लिम इब्ने अखी। अजीजो, अल्लाह हमको कूफे की ज्यारत नसीब करे। आज भी मस्जिद कूफा में जनाब मुस्लिम इब्ने अखी और जनाब मुख्तार का रोजा है। मुस्लिम उस शहीद का नाम है कि जब इतने हसीन थे मुस्लिम, इतने खूबसूरत, इतने जमील थे, 28 साल का सिन है, मौला अली के दामाद हैं, मौला अली की एक बेटी के साथ आपका निकाह हुआ था, आप अबुल फजल अब्बास की सगी बहन थी, वो अब्बास के सगे बहनोई हैं, और आज जो हम हर मजलिस के बाद जो हम इमाम हुसैन को सलाम करते हैं ना, सलाम वले का या बाबदिल्ला जो कहते हैं, ये सुन्नत मुस्लिम है जो हम आज अदा कर रहे हैं। मुस्लिम का बड़ा हक है, मुस्लिम को, इमाम हुसैन को मुस्लिम पे इतना भरोसा था, इतना भरोसा था कि मौला ने जो खत लिखा था कूफे वालों के नाम पे, तो उसमें लिखा था कि जो मुस्लिम इब्ने अकील के हाथ पे बैत करेगा वो वैसा है जैसे मेरे हाथ पे बैत की।
اتنی بڑی بات. خط کو لے کے مسلم کوفہ پہنچے، 10,000 کے قریب لوگوں نے مسلم کے ہاتھ پہ بیعت کی. عزیزو جناب، مسلم کے بارے میں یہ ہے کہ اس وقت 61 ہجری میں عرب، پورے عرب میں 4 ایسی طاقتیں تھیں، امام کو چھوڑ کر، امام تو حجت خدا ہے، امام کو چھوڑ کے 4 ایسی طاقتیں تھیں، 4 کہ جس سے پورا عرب گھبراتا تھا، پورا عرب گھبراتا تھا. ایک جناب زینب، شہزادی زینب کے شوہر عبداللہ ابن جعفر تیار، ایک مولا علی کے بیٹے محمد حنفیہ، ایک ابو الفضل العباس، چوتھے جناب مسلم ابن عقیل. یہ 4 طاقت تھی. یہ اللہ کی مصلحت ہے، امام کی مصلحت تھی کہ عبداللہ ابن جعفر تیار بھی بیمار ہو گئے، محمد حنفیہ بھی بیمار ہو گئے، یہ کربلا میں نہیں آئے. مسلم کو حسین نے اس طاقت کو پہلے بھیج دیا اور عباس کو اجازت نہیں دی. اگر صرف عباس کو اجازت مل جاتی ابو الفضل کو، تو کربلا کا نقشہ ہی کچھ اور ہوتا. مسلم خط کو لے کر کوفہ آئے، کوفے کے حالات، پورے 10,000 کے زیادہ لوگوں نے جناب مسلم کے ہاتھ پہ بیعت کی، تبلیغ کرنے لگے. حسین کو خط لکھ دیا کہ مولا مکے میں امام ہے، کہ مولا آپ آئیے کوفے کو. ابھی آپ نے 9 ذی‌الحجہ عرفے کے دن جناب مسلم کی شہادت کی مجالس کی ہوں گی. مولا کوفے کی طرف جا رہے ہیں. ابن زیاد گورنر بن کے آیا. ایک وقت ایسا آ گیا تھا مسلم کے اوپر کہ مغرب کی نماز کے وقت مسجد بھری ہوئی تھی، اور عشاء کا وقت نماز پڑھ کے پلٹ کے دیکھتے ہیں تو مسجد بالکل خالی ہو گئی، بالکل خالی ہو گئی. بس اب یہ غریب مسلم کہاں جائے، کس کے پاس جائے؟ نیا شہر، زمانہ پورا شوق. کوفے کی گلیوں میں عقیل کا بیٹا کبھی ادھر جاتا ہے، کبھی ادھر جاتا ہے. ایک گھر کے پاس جا کر ٹھہر گئے. جب گھر کی ایک عورت جو مالک تھی، اس نے دروازہ کھولا اپنے بچوں کو دیکھنے کے لیے، اس نے دیکھا کہ ایک نورانی شخصیت والا انسان کھڑا ہوا ہے. اس کو دیکھ کے کہنے لگی، اے شخص، تو اپنے گھر کیوں نہیں چلے جاتا، زمانہ بڑا خراب ہے. تو مسلم نے کہا کہ کہاں جاؤں، میرا کوئی گھر نہیں. اس نے کہا کہ بڑے شریف خاندان کے معلوم ہوتے ہو، کیا ہوا، کہاں کے رہنے والے ہو؟ تو کہا میں مدینے کا رہنے والا ہوں. مدینے کا نام سنا، پوچھا مدینے میں کہاں رہتے ہو؟ تو کہا مدینے میں محلے بنی ہاشم میں رہتا ہوں. بس محلے بنی ہاشم کا نام سنا، اس مومنہ کو اس بی بی زینب یاد آ گئی، حسین یاد آ گئے. کہا کہ مدینے میں بنی ہاشم کے محلے میں رہتے ہو، کیا نام ہے آپ کا؟ تو کہا میرا نام مسلم ابن عقیل ہے. بس یہ سننا تھا، چاہنے والی تھی عزیزو، چاہنے والی تھی. آگے بڑھ کے کہنے لگی، آگلے سے اٹھے تو اس مومنہ نے کہا مولا آپ باہر مت جائیں، دشمن کا اتنا بڑا لشکر آ رہا ہے. تو مسلم نے عجیب جواب دیا، کہا کہ اے مومنہ، تیرا احسان ہے کہ تُو نے مجھے اپنے گھر میں رکھا، کھانا کھلایا، لیکن یہ دشمن کو معلوم ہو گیا کہ میں تمہارے گھر میں قیام کیا ہوا ہوں، یہ لشکر اندر آ جائے گا، تیرا پردہ چلا جائے گا. میں نہیں چاہتا کہ کسی کنیز خدا کا پردہ ضائع ہو. میں ہاتھوں کو جوڑ کے بولوں، مولا آپ کو کنیز کے پردے کا اتنا خیال تھا، ذرا کربلا میں شام غریبہ آئیے، زینب کے سر سے چادر چھین لی گئی. آپ کی آوازیں بلند ہو گئی، بلند ہو گئی. آج ایسا پرساد ہو عزیز، وہ بہت بڑا ماتم ہے، مسلم ابن عقیل کا بڑا بڑا حصہ ہے، بڑا حصہ ہے. 4 محرم کی رات ہے، زندہ رہیں گے تو پھر آئندہ سال مسلم کی ہم زیارت کریں گے، ماں صاحب پڑھیں گے. آج ایسا پرساد ہو کہ آج حسین آپ کو دعا دے. یہ حسین کا سفیر تلوار دیکھ کے باہر آئے. جب باہر آئے تو پھر اس دشمن سے مقابلہ ہوا، خوب مقابلہ کیا. عقیل کا بیٹا بہادر ہے، خوب جنگ کی، جنگ کرتے جا رہے تھے. پھر ایک لشکر آیا، مسلم کو دھوکے سے پکڑا گیا، پکڑ کے رسیوں سے باندھ کر. میں نے مجلس کو تمام کیا، پرسہ دے کر اٹھے، رب دونوں ہاتھوں سے رسیوں کو باندھا، ابن زیاد کے سامنے پیش کیا. ابن زیاد کا دربار بھرا ہوا تھا. یہاں پہ ایک عجیب واقعہ ہوا. یہ ایک شخص تھا، ایک امام کا چاہنے والا تھا. وہ اس نے بعد میں مدینے میں کربلا کے بعد مدینے میں چوتھے امام سے ملاقات کی. ملاقات کر کے کہا مولا میں اس وقت بھی دربار میں تھا کوفے میں جب آپ کے چچا مسلم ابن عقیل کو لایا گیا. تو مولا جب آپ کے چچا آئے اور ابن زیاد سے جب وہ بات کر رہے تھے تو وہ آنکھوں میں آنکھیں ڈال کے بات کر رہے تھے, ان کا سینہ تنا ہوا تھا, بڑی زور سے بات کر رہے تھے. مولا میں اس وقت بھی دربار میں تھا جب آپ آئے دربار میں, آپ تو امام ہیں, آپ تو سب سے زیادہ بہادر ہیں, لیکن مولا جب آپ آئے دربار میں تو آپ کا سر جھکا ہوا تھا, آپ آنکھوں کو نیچے کر کے بات کر رہے تھے. مولا وجہ کیا ہے؟ چچا اس طرح بات کر رہے تھے, آپ سر کو جھکا کے بات کر رہے. امام کی آنکھوں میں آنسو آ گئے, چہرہ سرخ ہو گیا. کہا بھائی تو نے انصاف نہیں کیا, جب میرا چچا آیا وہ بالکل اکیلا تھا. میں جب دربار میں آیا تو میرے ساتھ میری ماں بہنیں تھی, میرے ساتھ میری پھوپھی زینب تھی کہ جس کے سر پہ چادر نہیں تھی. ارے میں سر کو کیسے اٹھاتا؟ اسی طرح برسات ہے. حسین کے سفیر کا ماتم ہے, چار محرم کی رات ہے, مسلم سے ابن زیاد سے گفتگو ہوئی. دوران گفتگو ابن زیاد نے کہا کہ مسلم کو دارالعمارہ کی بلندی پر لے کر جا کے قتل کر دو. جلاد مسلم کو بلندی پر لے کر گیا. علی کا داماد عقیل کا بیٹا دو رکعت نماز پڑھتے ہیں, نماز پڑھ کے مکے کا رخ کرتے ہیں, کر کے کہتے ہیں السلام علیکم یا ابا عبد اللہ, السلام علیکم یا اپنا رسول اللہ. حسین اسنا راہ میں تھے, حسین رکے ہوئے تھے ایک مقام پر, حسین نے کہا علیکم السلام اور پھر فوراً کہا انا للہ و انا الیہ راجعون. یہ کلمات زینب کے کانوں تک پہنچے. زینب نے کہا بھیا یہ کلمات کیسے؟ بہن کو قریب بلایا, بلا کے کوفے کی زمین کی طرف اشارہ کیا. جب اشارہ کیا تو زینب نے دور سے دیکھا مسلم کے گلے پہ خنجر چل رہا ہے. بہن تو دور سے دیکھ کے بھائی کا ماتم کیا. میں کہوں بی بی یہ کوفہ ہے, کربلا میں آپ حسین آپ کے سامنے ذبح ہو جائیں گے, آپ فریاد کریں گے. بس دوستوں میں نے زحمت کو تمام کیا, مجلس تمام ہو گئی, حسین وہیں بیٹھے رہے آخری منزل. حسین بیٹھے رہے. جب حسین بیٹھے ہوئے تھے حسین نے بی بی زینب سے کہا کہ بہن رقیہ کو لے کر آؤ, جو جناب مسلم کی یتیم بچی تھی, چار پانچ سال کا سن تھا. رقیہ آئی, حسین نے رقیہ کو اپنی گود میں بٹھایا, سر پہ ہاتھ پھیرنے لگے, کانوں میں گوشوارے پہنائے. اہل بیت کی گھر کی بچی تھی, سمجھ گئی. کہا چچا آپ میرے ساتھ ایسا سلوک کر رہے جیسے کسی یتیم کے ساتھ کیا جاتا ہے. حسین نے کہا بیٹی تیرا بابا مارا گیا لیکن ابھی حسین زندہ ہے, تم اپنے آپ کو یتیم نہیں سمجھنا. وہی سکینہ کھڑی ہوئی تھی یہ منظر دیکھ رہی تھی. ہائے گیارہ محرم شبر کے تماچے, سکینہ کی فریاد کہ بابا میرے رخسار نیلے ہو گئے, میرے کان پروردگار جناب مسلم کے مصائب کا واسطہ, ان آوازوں پہ اپنی رحمت کو نازل فرما. پروردگار جناب مسلم کا واسطہ ہماری مجلس کو قبول فرما لے, ہمارے گناہ کبیرہ صغیرہ کو معاف کر دے, ہمارے مرحومین کو معاف کر دے. پروردگار جہاں جہاں مولا کے چاہنے والے عزاداری کر رہے ان کی حفاظت فرما, دشمنان عزاداری کو ہمیشہ کے لیے ختم کر دے, پرچم اسلام کو سربلند فرما, ہمارے مرحومین کو معاف کر دے. رضوی صاحب کی توفیقات میں اضافہ فرما, ان کو اپنے حفظ و امان میں رکھ, اعمال ایسے ہوں کہ امام راضی ہو جائے, زمانے کے امام کو سلامت رکھ. پروردگار ہم کو کوئی غم مت دے سوائے غم حسین کے, امام کے ظہور میں تعجیل فرما, ہم سب کو امام کے ناصروں میں شمار فرما. ایک سورہ فاتحہ رضوی صاحب کے والدین ان کے فرزند اور سید اختر امام صاحب اور جمیع مومنین اور مومنات کے لیے بسم اللہ.